اللہ تعالیٰ کہتے ہیں ان سے پہلے بھی بہت سے لوگ حق کو نیچا دکھانے کے لیے ایسی ہی مکاریاں کر چکے، تو دیکھ لو ان کے مکر کی عمارت کا کیا حال ہوا، اللہ نے اس کو ان کے مکر کی عمارت کو اکھاڑ پھینکا اور اس کی چھت اوپر سے ان کے سر پر آ رہی اور ایسے رخ سے ان پر عذاب آیا جدھر سے اس کے آنے تک کا گھمان تک نہ تھا۔ پھر قیامت کے روز اللہ ان کو ذلیل و خوار کرے گا اور ان سے کہے گا، بتاؤ اب کہاں ہیں میرے وہ شریک جن کے لیے تم اہل حق سے جھگڑے کیا کرتے تھے، جن لوگوں کو دنیا میں علم حاصل تھا۔ نوٹ کیجئے گا، علم والوں کی شامت آ رہی ہے، دنیا کا اتنا نالج لیا، بحث سے، مباحث سے، فورمز، ڈسکشنز، ڈائیلاگز، ٹاک شوز، لیکن دین کا علم کتنا تھا؟ آپ اور میں ہر ایک اپنے علم کو دیکھیں، ہم نے کتنا پڑھا آج تک دنیا کا؟ چلے میٹرک بھی اگر کسی نے کیا تو 10 سال تو پڑھا ہی ہے نا، حالانکہ 2-4 سال ایکسٹرا ہی ہیں۔ میں نے دنیا کے لیے اتنا پڑھا جو میری قبر تک صرف جائے گا ساتھ، آخری دم تک بھی میں اس علم سے پیسہ کماتی رہی، شعور لیتی رہی، عقل آئی، سیکھا، سمجھا۔ دنیا کے علم کا بہت فائدہ ہوتا ہے، لے لیا، واٹ نیکسٹ؟ من ربو کا، ماں دینوں کا، من رسولوں کا۔ میں نے اس علم کو پانے کے لیے کتنا وقت، ایفرٹ، محنت کی جس نے میری قبر کے بعد کے مرحلوں کو بہتر کرنا۔ رینگلر کی ڈگری لے کر بھی کوئی قبر میں ڈال دیا جائے نا تو وہ منکر نکیر کے ایک سوال کا جواب نہیں دے سکے گا۔ یہ آج سوچ کے آئیے گا، یہ سوچئے گا جا کے آج کہ کیا میں نے اس روحانی علم کے لیے بھی وقت لگایا؟ آج رسوائی اور بدبختی ہے کافروں کے لیے، ہاں انہی کافروں کے لیے جو اپنے نفس پر ظلم کرتے ہوئے جب ملائکہ کے ہاتھوں میں گرفتار ہوتے ہیں تو سرکشی چھوڑ کر فوراً ہاتھ ڈال دیتے ہیں، یعنی فوراً جس کو آپ کہتے ہیں ہینڈز اپ کر دیتے ہیں اور کہتے ہیں ہم تو کوئی قصور نہیں کر رہے تھے۔ ملائکہ جواب دیتے ہیں کیسے نہیں کر رہے تھے، ان اللہ علیم بما کنتم تعملون، اللہ تمہارے سارے کرتوتوں سے خوب واقف ہے۔ آپ کو پتہ یہ کن کفار کی بات ہے، یہ مکہ والے کافر نہیں ہیں، یہ اللہ کی دی ہوئی نعمتوں کا انکار کرنے والے لوگ ہیں۔ ساری زندگی دنیا کے لیے رہے، موت کتنی سخت ہے، فرشتے کو دیکھ کر بھیگی بلی بن جائیں گے، ہینڈز اپ کر دیں گے، دوستی کرنا چاہیں گے، شاید یہ فرشتہ باتوں میں لگ جائے اور ہمیں چھوڑ دے، کہا جائے گا نہیں، فادخلوا ابواب جہنم خالدین فیہا، اب جاؤ جہنم کے دروازوں میں داخل ہو جاؤ، گھس جاؤ، وہیں تم کو ہمیشہ رہنا ہے۔ پس حقیقت یہ ہے کہ بڑا ہی برا ٹھکانہ ہے متکبروں کے لیے۔ آپ نوٹ کر رہے ہیں، اس صورت میں تکبر کی بڑی بات ہے، اور یقین کیجئے دنیا کا بڑا پن ہو صرف اور دین نہ ہو تو میرا تکبر ہے۔ آپ کہتے ہیں تکبر کیا ہے، اچھے کپڑے پہننے والے، اچھے جوتے والے؟ نہیں، صحابی نے پوچھا تھا اللہ کے نبی، میرا دل چاہتا ہے میرے اچھے کپڑے ہوں، میرا اچھا جوتا ہو، کیا یہ تکبر ہے؟ کہا نہیں، ان اللہ جمیل یحب الجمال، اللہ تعالیٰ خوبصورت ہے، خوبصورتی کو پسند کرتا ہے۔ کہا پھر تکبر کیا ہے؟ کہا بتر الحق کی وغمت الناس، یغمت الناس، حق کو جھٹلا دینا۔ آپ کے سامنے حق کو پیش کرے آپ کہتے ہیں سوری وی ڈونٹ نیڈ دس، اور لوگوں کو حقیر جاننا، یہ ہے تکبر۔ کتنے ریکلامر آئے، کتنے بروشرز آئے، کتنے میسج آئے، کتنے ٹیکس میسج آئے حق کی دعوت کے، چھٹلا دیا۔ اور ایک شادی کا دعوت نامہ آئے جس کے بغیر شادی ہو جائے گی، کسی کا کچھ نہیں بگڑے گا اگر میں شادی میں نہیں جاؤں گی، تو ہم کہتے ہیں نہیں شادی میں تو جانا ہے نا، یہ تو نہیں چھوڑ سکتے نا، یہ سوچنے کی بات ہے۔ دنیا کے کام ہمارے بغیر ہو سکتے ہیں، بچ جائیں گے ہم بھی، وہ بھی بچ جائیں گے، کچھ بھی نہیں ہوگا، لیکن کتنے پاپڑ بیل کے جاتے ہیں۔ اور جس دعوت نامے کے بغیر میری بس نہیں ہے، میں نہیں گزروں گی اس کے بغیر قبر کی سختیوں سے، اور میں نہیں بچوں گی اللہ کے عذاب سے، اس کے لیے کہتے ہیں ٹائم ہی نہیں ہے، وقت ہی نہیں ہے۔ دیکھیں گے، ان کی تو عادت ہی بڑے میسج بھیجنے کی ہے، یہ تو ہر وقت کوئی نہ کوئی کورس کرواتے رہتے ہیں جس کا ہمیں مشکل میں ڈال دیں۔ سوچ کے رکھیے گا، اللہ تعالیٰ سے دعا کیجئے کہ اللہ تعالیٰ ہمیں شعور دے دے۔ کسی کا شعر ہے نا کہ تو میرا نہیں بنتا، اپنا تو بن، ہم تو اپنے بھی نہیں رہے۔ سچ بتائیے، ہم تو خود اپنے ساتھ دشمنیاں کرتے ہیں، اور جب لوگوں نے، چار لوگوں نے مل کے ہمیں قبر میں ڈال کے آ جانا ہے نا، تو پھر وہاں منکر نکیر پوچھے گا سناؤ کیا کر کے آئے ہو۔ یہ تو تھا ایک رویہ قرآن کو اولڈ ڈیٹڈ کہنے والوں کا۔ اب آپ جیسے پیارے لوگوں کی بات ہے جو ڈر گئے، ان سے جب لوگ پوچھتے ہیں سناؤ قرآن میں کیا ہے، تو کیا جواب دیتے ہیں؟ وَقِيلَ لِلَّذِينَ اتَّقَوْا مَا زَنزَلَ رَبُّكُمْ، دوسری طرف جب اللہ سے ڈرنے والے لوگوں سے پوچھا جاتا ہے یہ کیا چیز ہے جو تمہارے رب کی طرف سے نازل ہوئی، یعنی کوئی آپ سے پوچھتا ہے آج کے بارے میں کیا سن کے آئے، یہ قرآن آپ کو کیا سکھا رہا ہے، تو وہ جواب دیتے ہیں بہترین چیز اتری ہے. وہ تو اتنے مگن ہوتے ہیں ان آیتوں میں، ان کے منہ سے بات ہی نہیں نکلتی، کہتے ہیں بس احسن احسن، دی بیسٹ، ویری گڈ، جید، ایکسیلنٹ، بہت پیارا کلام ہے. وہ اس کی تعریف میں بول ہی نہیں پاتے، وہ اتنے مینٹلی اس وقت وہ ذہنی طور پہ مدہوش ہوئے ہوتے ہیں، کہتے ہیں قرآن بڑا پیارا ہے. اس طرح کے نیکوکار لوگوں کے لیے اس دنیا میں بھی بھلائی ہے. دنیا میں بھی نیکی ملتی ہے، نیکی کرنے والوں کو ملتی ہے. کیا دنیا میں بھی کچھ فائدہ ہوگا اس قرآن کے پڑھنے کا؟ ہوگا، پہلے تو دنیا میں ہوگا، آخرت میں تو بعد میں جا کے ہوگا. اور آخرت کا گھر تو ضرور انہیں کے حق میں بہتر ہے، بڑا اچھا گھر ہے متقیوں کا، دائمی قیام کی جنتیں جن میں وہ داخل ہوں گے، نیچے نہریں بہ رہی ہوں گی. چلے تھوڑا سا امیجن تو کریں اپنے جنت کے گھر کو، چوز کریے کہاں لینا ہے، سی ویو لینا ہے آپ نے کہ آپ نے ماؤنٹین ویو لینا ہے، کیا اچھا لگتا ہے آپ کو، کس کو سمندر کے کنارے گھر لینا ہے اور کس کو اونچی پہاڑی کی ٹاپ پہ لینا ہے؟ آپ سب کے لیے دعا کرتی ہوں، آپ کو جیسا گھر چاہیے اللہ آپ کو ویسا دے دے، پر ہمیں بلائیے گا ضرور، پھر ہم آپ کے لیے گفٹ لے کر آئیں گے آپ کا گھر دیکھنے. دنیا میں چھوٹا سا گھر ملتا ہے نا، بہانے بہانے لوگوں کو بلاتے ہیں، اصل میں وہ دکھانے صوفے کرسیاں میز ہوتے ہیں، نام کچھ اور رکھ لیتے ہیں، ہاؤس وارمنگ. جنت کے لیے بھی تو یہ چاہیے نا، اور صرف گھر نہیں، لہم فی ہما یشاؤن، وہاں وہ سب کچھ ان کی خواہش کے مطابق ہوگا، وٹ ایور دے وانٹ. سچ بتائیں، جنہوں نے بھی دنیا میں گھر بنائے ہیں آج تک یا خریدے ہیں، کیا 110% گھر آپ کی پسند کا بن گیا جو آپ سوچتے تھے؟ جو امیجینیشن تھا اس سے خوبصورت محل بنایا مزدوروں نے؟ نہیں، کوئی نہ کوئی کمی تو رہتی ہے. لوگ کہتے ہیں اپنا گھر بنائیں گے نا ساری کمیاں دور ہوں گی، اپنا بھی بنا کے دیکھ لیا، کمیاں اس میں بھی رہ گئیں، کیونکہ یہ وعدہ جنت کے لیے ہے کہ وہاں سب کچھ تمہاری مرضی کا ہوگا. شرط ایک ہے، یہ دنیا رب کی مرضی کی، وہ آخرت آپ کی مرضی کی. چوز کر لیجئے، دو میں سے ایک چوز کر لیں، یا یہ دنیا چوز کر لیں یا وہ، اور آپ اللہ کی مرضی پہ یہ دنیا چھوڑ تو دیں، کیا خیال ہے اللہ آپ کو بیکار دنیا دے گا؟ دیکھیے آپ اس کو سمجھیے، یہ بڑا خوبصورت مضمون ہے. کبھی کوئی آپ کو کچھ دینا چاہتا ہے، کوئی بڑا، کوئی آپ سے پیار کرنے والا، وہ کہتا ہے پوچھو مانگو کیا مانگنا ہے. ایک کہتا ہے مجھے یہ 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 لے دیں، بچوں کو ہی لے لیں، دو بچے ہیں، آپ کہتے ہیں بیٹا مانگو، ایک تو آپ سے فوراً ایک آئی پیڈ لے دیں، آئی فون 6 سٹار لے دیں، آپ اس کو لے کے ختم کر دیں گے، دے دیں اب اس نے مانگنا ہے دینا ہی پڑے گا. دوسرا بچہ بڑا ہمبل ہے، آپ بیٹا آپ کو کیا چاہیے عید پہ؟ ماما جو آپ چاہیں. بیٹا کچھ تو آپ کہیں نا. نہیں ماما، جو آپ چاہیں مجھے وہ لے دیں، مجھے دل سے بتائیے کہ آپ پہلے کی فرمائش خوشی سے پوری کریں گی یا اس کے لیے سوچ میں پڑ جائیں گی. آپ کہیں گی اس نے میرے اوپر ڈال دیا، اپنے لیے لینا تو بڑا آسان ہے، دوسرے کے لیے لینا کوئی آسان ہے؟ ہائے وہ کہے گا آپ نے خود چوز کر کے دیے، کیسا دیے. آپ اللہ کو کہہ رہے ہیں اللہ جی آپ میرے لیے چوز کریں، تو کیا اللہ آپ کو کمزور دے گا؟ کیا آج تک اللہ نے آپ کو مجھے بیکار ردی چیزیں دی ہیں؟ سچ بتائیے، کیا بیکار کھا کے سوتے ہیں، چارہ کھا کے سوتے ہیں، کیا کوٹھریوں میں رہتے ہیں، ٹوٹی ہوئی چھتوں میں رہتے ہیں؟ تو جس رب نے بن مانگے اتنی پیاری دنیا دے دی ہے، تو کیا وہ آخرت اچھی نہیں دے گا؟ اس پہ ڈال دیں، اللہ دنیا بھی تو دے، جو دینا ہے میں نہیں چوز کرتی، تو دے، جو دیا اس پہ خوش، جو نہیں دیا اس پہ بھی خوش، جو آگے دے گا اس پہ بھی خوش. کر کے تو دیکھیے، ایسے سرنڈر تو کریں، ایسے خود سپردگی کریں، اللہ کہتے ہیں وہاں آپ کی خواہشیں پوری ہو جائیں گی. یہ جزا دیتا ہے اللہ متقیوں کو، دعا کریں اللہ میں متقی بنا دے ان متقیوں کو، جن کی روحیں پاکیزگی کی حالت میں جب ملائکہ قبض کرتے ہیں تو کہتے ہیں سلام ہو تم پر، جاؤ جنت میں اپنے اعمال کے بدلے. مومن ساری زندگی تڑپتا رہتا ہے، بے چین. وہ کہتے ہیں نا قلب سلیم مثل سیماب، پارے کی طرح تڑپتا ہے، کبھی کڑتا ہے، کبھی جلتا ہے، کبھی روتا ہے، کبھی دوتا ہے، اور اس کی موت پہ پکار آتی ہے سلام علیکم، اب پیسفل ہو. حدیث میں آتا ہے مومن کے لیے موت آخری تکلیف ہے، اس کے بعد سلامتی، سکون، اطمینان، پیس، خوشی. تو کیا وہ موت خوبصورت ہے؟ کہ جس کے بعد خوشیاں ہی خوشیاں ہوں، یا صرف اپنی مرضی کی دنیا گزار کر پھر موت کی سختیوں سے گزرنا اور اس کے بعد کی فکر لگ جائے. اللہ تعالیٰ ہماری آنکھیں کھول دے. اے محمد صلی اللہ علیہ وسلم، اب جو یہ لوگ انتظار کر رہے ہیں تو اس کے سوا اور کیا باقی رہ گیا ہے؟ یعنی اتنے سٹبن، ڈھیٹ تو کہنے کو دل نہیں چاہتا، لفظ ڈھیٹ ہی ہے، اتنے سٹبن، اتنے ضدی، کیا وقت رہ گیا؟ اب یہ کیوں نہیں مان رہے کہ کیا فرشتے ہی آ پہنچے؟ یہ کون سے فرشتے ہیں آپ کو پتا؟ موت کے فرشتے، یا تیرے رب کا فیصلہ صادر ہو جائے. اس طرح کی ڈھٹائی ان سے پہلے بہت سے لوگ کر چکے ہیں. پھر جو کچھ ان کے ساتھ ہوا وہ ان پر اللہ کا ظلم نہ تھا. یہ قوم سمود، قوم صالح، قوم عاد، قوم ساری قوموں پہ اللہ نے ظلم نہیں کیے تھے، بلکہ ان کا اپنا ظلم تھا جو انہوں نے خود اپنے اوپر کیا. ان کے کرتوتوں کی خرابیاں آخرکار ان کی دامنگیر ہوئیں اور وہی چیز ان پر مسلط کر دی گئی جس کا یہ مذاق اڑاتے تھے. یہ نوٹ کیجیے گا، مذاق اڑاتے تھے نبیوں کا، عذاب کا، وہی سب ہو گیا. وقال الذین اشرکوا لو شاء اللہ ما عبدنا، یہ بھی بڑا بڑا عذر ہے لوگوں کا گناہ کرنے کا. توجہ سے دیکھتے ہیں، یہ مشرکین کہتے ہیں اگر اللہ چاہتا تو نہ ہم اور نہ ہمارے باپ دادا اس کے سوا کسی اور کی عبادت کرتے اور نہ اس کے حکم کے بغیر کسی چیز کو حرام ٹھہرا لیتے. ایسے ہی بہانے ان سے پہلے کے لوگ بھی بناتے رہے، تو کیا رسولوں پر صاف صاف بات پہنچا دینے کے سوا اور بھی کوئی ذمہ داری ہے؟ ہم نے ہر امت میں ایک رسول بھیج دیا اور اس کے ذریعے سے سب کو خبردار کر دیا. کیا کہنے عبدوا اللہ، اللہ کی عبادت کرو، واجتنبوا الطاغوت، اور طاغوت کی بندگی سے بچو. اس کے بعد ان میں کسی کو اللہ نے ہدایت بخشی اور کسی پر ضلالت مسلط ہو گئی. پھر ذرا زمین میں چل پھر کر دیکھ لو کہ جھٹلانے والوں کا کیا انجام ہو چکا ہے. اے محمد صلی اللہ علیہ وسلم، آپ چاہے ان کی ہدایت کے لیے کتنے ہی حریص ہوں. نوٹ کریے، اللہ کے نبی حریص تھے کس چیز کے؟ کہ لوگ ہدایت پہ آ جائیں. اور یہ سچے دیندار کی تڑپ ہوتی ہے، اس کو کسی سے کوئی لینا دینا نہیں ہوتا، کوئی چڑ نہیں ہوتی، کچھ نہیں ہوتی، بس یہ حرص ہوتی ہے کہ جو چیز مجھے مل گئی اس کو بھی مل جائے. تو اللہ کہہ رہے ہیں نبی آپ بہت چاہتے ہیں، بڑی خواہش ہے، مگر اللہ جس کو بھٹکا دیتا ہے اسے پھر ہدایت نہیں دیتا، اور اس طرح کے لوگوں کی مدد کوئی نہیں کر سکتا. آپ نے ان کا جملہ سنا تھا کہ اگر اللہ نہ چاہتا تو ہم شرک نہ کرتے. آج بھی کچھ لوگ یہی کہتے ہیں، کہتے ہیں دیکھو نا اللہ روک لے ہمیں، ہم شراب پینے لگے، اللہ روک لے، کیوں نہیں روکتا؟ جب چونکہ وہ روکتا نہیں تو پھر ہمیں کیوں گناہ؟ سنا ہوا آپ نے یہ مسئلہ؟ اصل میں تقدیر کی بات ہے، تو سمجھیے گا تھوڑا سا اس ایشو کو بھی. دو چیزیں ہیں تقدیر میں، ایک ہے کہ اللہ کی اجازت، اللہ کسی کام کے کرنے کی اجازت دے، اذن کہتے ہیں اس کو. ہر چیز دنیا میں اللہ کی اجازت سے ہی ہوتی ہے. دوسری چیز ہے اللہ کی رضا، کہ اللہ نے اجازت بھی دی اور اس پہ اللہ خوش بھی ہے. رضا کیا ہے؟ وہ کام جو ہم اچھے کرتے ہیں، اللہ ہمیں اجازت بھی دیتا ہے اور اس پہ خوش بھی ہوتا ہے. اذن کے خوش نہیں ہے لیکن کرتا ہے. مثال دیتی ہوں، اللہ تعالیٰ کے لیے کوئی مثال نہیں لیکن سمجھیے گا. ایک بادشاہ ہے، اپنے ملک میں باغ بنواتا ہے، ملیں لگواتا ہے، فیکٹریاں بنواتا ہے، باغ بنواتا ہے، بچوں کے اسکول بنواتا ہے، پھر ایک جیل بھی بنوا دیتا ہے. یہ سب تو سمجھ آیا، یہ اب جیل کیوں بنوا رہے ہیں؟ اتنا پیسہ لگ جائے گا. تو کہے گا دل تو نہیں چاہ رہا لیکن مجھے پتہ ہے کچھ لوگ جرم کریں گے تو ان کو جیل میں ڈالنا ہے نا. تو یہ جو سب کچھ بادشاہ نے بنایا نا، یہ اس کی رضا ہے، اور وہ جو چیز ہے وہ اس کی مشیت ہے. تو غلط کام میں اور آپ اپنی خوشی سے کرتے ہیں، بس اللہ نے اوکے کہہ دیا، جاؤ کر لو، پھر بھگتنا بعد میں. آپ اس کو ایک اور مثال سے سمجھیے، چھوٹی سی مثال ہے، فائدہ دے گی. ایگزامینر، آپ امتحان دے رہے ہیں، بیچ میں ایگزامینر پھرتے ہیں، وہ کبھی کبھی کھڑے ہو کے دیکھ بھی لیتے ہیں آپ کیا لکھ رہے ہیں، فلاں کیا لکھ رہا ہے. اب ایک اسٹوڈنٹ ہے، وہ پورا 100% صحیح سوال کا جواب دے رہا ہے، وہ اس کو بھی دیکھ کے پڑھ رہا ہے، اور دوسرا گزرتے ہوئے دیکھا کہ وہ تو بیکار باتیں لکھ رہا ہے، تیسرے کو دیکھا وہ فلموں کی اسٹوری لکھ رہا ہے، چوتھا گانے لکھ رہا ہے، کیا وہ ایگزامینر جو واچ کر رہا ہوتا ہے وہ اس کو چینج کرتا ہے؟ منع کرتا ہے؟ کیا کہتا ہے کرو، کل رزلٹ میں لگ پتا جائے گا کیا لکھا ہے. اگر کوئی ایگزامینر کسی کو کہے یہ کیا لکھ رہے ہو، غلط لکھ رہے ہو، ٹھیک کرو، تو چیٹنگ ہوئی، نقل مروائی. بس یہ بات سمجھیے، اس دنیا میں وی آر بینگ واچڈ، اللہ تعالیٰ ہمیں واچ کر رہے ہیں، اس کے فرشتے، وہ خود ایک ایک لمحے دیکھ رہے، وہ خود دیکھ رہا ہوتا ہے یہ کر کیا رہے ہیں. اور میں اکثر سوچتی ہوں جو غلط کام ہم کرتے ہیں اس وقت اللہ اور فرشتے کیا کہتے ہوں گے ہمیں دیکھ کر. آج خوب کرو، موج مستی، یو ہیو ول پاور، کل لگ پتا جائے گا. अप्रूवल एक चीज़ होती है और परमिशन एक और चीज़ होती है। आप अप्रूव कर देते हैं कुछ चीज़ों का, अब क्या करें, लेकिन परमिशन कुछ और चीज़ होती है। अप्रूव तब करते हैं जब आपका दिल मानता है, और परमिशन बाज़ दफ़ा मजबूरी में देते हैं। तो अल्लाह ताला कहते हैं कि ऐसे लोगों को इनके हाल पे छोड़िए, इनकी बातें क्या हैं। वक्समु बिल्लाहि जहदा ईमानिहिम, ये लोग अल्लाह के नाम पर बड़ी बड़ी कस्में खाते हैं और कहते हैं अल्लाह किसी मरने वाले को फिर से ज़िंदा करके ना उठाएगा। उठाएगा क्यों नहीं, ये तो एक वादा है जिसे पूरा करना इसने अपने ऊपर वाजिब कर लिया, मगर अक्सर लोग नहीं जानते। और ऐसा होना इसलिए ज़रूरी है कि अल्लाह इनके सामने इस हकीकत को खोल दे जिसके बारे में ये इख्तलाफ कर रहे हैं, और मुनकरीन हक को मालूम हो जाए कि वो झूठे थे। रहा इसका इम्कान तुम्हें किसी चीज़ को वजूद में लाने के लिए, किसी काम को करने के लिए, इससे ज़्यादा और नहीं कहना पड़ता। कि हम उसको कहते हैं कि हो जा, और बस वो काम हो जाता है। इजारत ना अन्नकूल लहू कुन फयकून, इससे ज़्यादा कुछ नहीं करना होता कि इसे हुक्म दे हो जा और वो हो जाती है। ये अल्लाह की पावर। आप क्या कहते हैं, रिमोट कंट्रोल। आप कहते हैं टच सिस्टम। अल्लाह को ना रिमोट की ज़रूरत ना टच की सिस्टम। कुन, डू, डन, हो गया। सब कुछ इसी तरह हुआ। कितनी बड़ी कुदरत है वो। दुनिया में कोई ऐसा हो तो हम कहते हैं कितने मज़े हैं, बटन दबाती हैं काम हो जाता है, टच करते हैं काम हो जाता है। तो अल्लाह से भी तो कभी इम्प्रेस हुआ करो, वो भी तो इतने बड़े बड़े काम इस दुनिया में कर कर आ रहा है। लेकिन याद रखिए, लोगों को मुश्किल लगता है। इसलिए अब अगली आयत बड़ी खूबसूरत है कि जब अल्लाह ताला की बात लोगों को समझ आ जाती है तो उसके बाद फिर क्या होता है, कुछ तो छोड़ना पड़ता है। उसी का तस्करा है, वल्लज़ीना हाजरू फिल्लाह, वो लोग जिनको अल्लाह के रास्ते में हिजरत करनी पड़ी, मिम बादी मा ज़ुलिमो, उस जुल्म को सहने के बाद जो उन पे किया गया, इनको हम दुनिया में ही अच्छा ठिकाना देंगे और आखरत का अजर तो बहुत बड़ा है। काश जान लें वो मज़लूम जिन्होंने सब्र किया है और जो अपने रब के भरोसे पर काम कर रहे हैं कि कैसा अच्छा इंजाम इनका मुंतज़िर है। जो ही लफ्ज़ हिजरत आता है तो हमारे जहन में ज़मीन के टुकड़े आ जाते हैं, मक्का से मदीना। नहीं, हर हिजरत ज़मीनी हिजरत नहीं होती, कुछ हिजरतें आदतों की होती हैं, कुछ हाल खुलियों की होती हैं, कभी अल्लाह की मर्ज़ी पर कुछ छोड़ना पड़ता है। याद रखिए, हर हिजरत का आगाज़ बड़ा मुश्किल होता है, आपको अपना गेटअप चेंज करना पड़ता है। आप कहते हैं समझ आ गई है कि अल्लाह को क्या हाल हुलिया चाहिए, आप अपना आप बदलते हैं। कई दिन तक आईने में आपको अपना चेहरा नहीं नज़र आता, अजनबियत लगती है। जैसे आप चाहे बहुत खूबसूरत घर में भी जा रहे हो ना, लेकिन जब मूव हो रहे होते हैं ना, शिफ्टिंग के दिन, सब चीज़ें तलपट। तो जब नया नया दीन ज़िंदगी में आए, और जिसकी भी ज़िंदगी में आ रहा है, वो तो पहले बात है ख़ुद को कुछ मुबारक दे और दूसरे भी उनको सहूलत दें। अभी टाइम लगेगा, अभी वक्त लगेगा, चलते जाएंगे, ये बड़े बड़े काम करेंगे, आपको क्या पता। जर्नी ऑफ 1000 माइल स्टार्ट विथ फर्स्ट स्टेप। तो लोगों को ये आयतें तसल्ली दे रही हैं कि छोड़ो तो सही, गीबत छोड़ो। आदत थी ना गीबतें करने की, हिजरत करो गीबत से। बहुत दफ़ा तुम्हें लगेगा कि कुछ बोलूँ, बस सब्र करो, इसी का जरा ये है सब्र गुनाह से रुकने का, फिर आप देखेंगे कि आदत हो जाएगी। फिर आहिस्ता आहिस्ता ऐसे लगता है कि कभी हम वैसे भी थे। एक सिस्टर की मुझे बात याद आती, कहती मैं ऐसी आज़ाद ख्याल थी कि घर से निकलकर जहाज़ में बैठकर मुझे अगर ऑस्ट्रेलिया भी जाना पड़े तो मैं उसके लिए तैयार थी। मैं इतनी बोल्ड थी ना, माँ से अनमैरिड बच्ची थी जब दीन पे नहीं थी, तब उसने बाद में ये अपनी बात मेरे से शेयर की थी। रात को बैठे बैठे दोस्तों के साथ चलो लंदन चलते हैं, जहाज़ में बैठे गाड़ी में गए, चले इधर जा, चलो स्वीडन चलते हैं, चलो खाना खाने जाते हैं। कहती हम यूँ जाती थी जैसे लड़के जाते हैं। तो अब यह हाल हो गया कि मुझे यहाँ से घर जाते हुए भी दिल करता कोई साथ ले जाए। तो मुझे कहने लगे ऐसा क्यों है, ये असल में उसका क्वेश्चन था जो शायद उसके लिए फ़ायदा मंद हो जाए। आपकी तरह कहने लगे ऐसा क्यों है, पहले मैं बोल्ड थी, अब मैं बुजदिल की होती जा रही हूँ, मैंने पर्दा भी कर लिया, तो मैं कि डरपोक हो गई हूँ। तो मैंने उसको दो जुमलों में बात समझाई थी कि बेटा जो चीज़ कीमती होती है ना, उसका डर होता है कि गुमे ना। पहले आप कीमती नहीं थी, जिसने आपको देखा जिधर लगाई लग पड़ी, तो आप जहाँ मर्जी जाने रात को भी उठ जाएं आप पिस्सों के। अब कीमती हो गई हैं, अब आपको अपनी इज्जत प्यारी है, आपको माँ बाप की इज्जत प्यारी है, आपको अपना ईमान प्यारा है। तो याद रखिए, ये बोल्ड होना नहीं होता, ये बेकार होना होता है। जब आपकी वर्थ ही कोई नहीं तो आप उसको क्यों संभालें। तो सब्र करना पड़ेगा अल्लाह के रास्तों में, फिर अंजाम बड़ा खूबसूरत है। और कुछ भी नहीं लेता अल्लाह आपका, और आपको कीमती करता है। एक है प्रोटेक्शन और एक है प्रिजन, किसी को आप किसी जगह बंद कर दें, अगर वो क्रिमिनल है ना तो कहेगा मुझे प्रिजन में डाल दिया, जेल में डाल दिया, और अगर वो कीमती है तो कहेगा मेरी प्रोटेक्शन के लिए मुझे घर में बंद कर दिया। अगर आप खुद को क्रिमिनल समझ रहे हैं तो इस्लाम आपको प्रिजन लगेगा, कैद लगेगा, और अगर आप खुद को जेम्स एंड ज्यूल समझते हैं तो आप अपने आप को प्रेशियस समझेंगे, आप कहेंगे इस्लाम मेरी इज्जत करता है, इस्लाम मेरी हिफाजत करता है। सोच फ़र्क कर लीजिए, फिर आप देखिए आपको अपने से कितना प्यार होगा, और अल्लाह से भी और अल्लाह की किताब से भी। ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, हमने आपसे पहले भी जब कभी रसूल भेजे आदमी ही भेजे जिनकी तरफ हम अपने पैगामात वही किया करते थे, अहले ज़िक्र से पूछ लो अगर तुम लोग नहीं जानते, पिछले रसूलों को भी हमने रोशन निशानियाँ और किताबें देकर भेजा था, अब ये जिक्र तुम पर नाजिल किया गया ताकि तुम लोगों के सामने इस तालीम की तशरीह और तौजीह करते जाओ जो इनके लिए उतारी गई है। हाईलाइट करिएगा, अल्लाह के नबी कुरान को कैसे पेश कर रहे हैं लोगों के सामने, खोल खोल के तशरीह, तफसीर, वजाहत। तो क्या पता चला कि ये कुरान सुनने वाली चीज़ है, समझने वाली चीज़ है। सिर्फ आपने लोगों को आयतों का इल्म नहीं दिया, हिफ्ज़ नहीं करवाई सिर्फ आयतें, बल्कि इस पे गौर व फिक्र भी करवाया। वला अल्लाहुम यतफक्करून, और ताकि ये ख़ुद भी गौर व फिक्र करें। अल्लाह ताला मुझे आपको इस पे गौर व फिक्र करने वाला बना दे। अब थोड़े से डरावे हैं। अफ़ामिन अल्लज़ीन मकरु सय्यिआती यक्सिफुल्लाहु बिहिम अल-अर्दा, फिर क्या वो लोग जो दावते पैगंबर की मुखालफत में बदतर से बदतर चालें चल रहे हैं इस बात से बिल्कुल बेखौफ हो गए हैं कि अल्लाह ताला इनको ज़मीन में धंसा दे या ऐसे गोशे से इन पर अजाब आ जाए जहाँ इनका गुमान भी ना जाता हो। सोचिए कभी भी को गुनाह की महफिल बरपा हो तो इस आयत को याद करें, मिन हई सुला यशरून। एक क्लिप है हमारे पास कहीं भी, हकीकतुल्ला ख्याल नाम की एक वीडियो है, किसी अरब मुल्क की बनी हुई है, और एक क्लब है और उसका सीन है, शादी का कोई मौका है और लोग जो है वो उछल रहे हैं, कूद रहे हैं, डांसिंग, मिक्सिंग, सब कुछ जो कुछ भी होता है। इतने में ज़मीन फटती है और वो पूरे ये जो डांसिंग रॉक होता है ना, जो भी डांस, उसमें अंदर जाते हुए दिख रहे हैं, पूरी लाइव उसकी वीडियो बनी हुई है। तो गुनाह करना है तो उस ज़मीन पे जाके करो जो रब की ना हो। अल्लाह ताला कहते हैं तुम्हें खौफ नहीं आता, फिर ऐसी जगह से पकड़ दो जिसका गुमान तक ना हो। फिर ऐसी ऐसी बातें बन जाती हैं, घर टूट जाते हैं, शादी, मंगनी, ब्याह, पार्टी से होकर आए, बाद में ऐसी बीमारी आ गई, डॉक्टर कहते हैं समझ नहीं आ रहा आपको हो क्या गया। ये है ला यशरून, अल्लाह के पकड़ने के ढब बड़े निराले हैं। दुआ करिए अल्लाह हमें हमारी खराबियों पे ना पकड़े और हमारी सलाह कर दे, या फिर अचानक चलते फिरते इनको पकड़ ले, दुनिया के कामों में अचानक अल्लाह ताला दबोच ले, या ऐसी हालत में इनको पकड़े जबकि इन्हें खुद आने वाली मुसीबत का खटका लगा हो और वो इससे बचने की फ़िक्र में चुकन्ने हों, वो जो कुछ भी करना चाहे, ये लोग इसको आजिज़ करने की ताकत नहीं रखते। हकीकत यह कि तुम्हारा रब बड़ा ही नरम खुआ रहीम है, कैसा प्यार करता है, गुनाहों के बावजूद भी हमें नहीं पकड़ता। फिर लोग कहते पता नहीं क्या हुआ, किसी की नज़र लग गई है लगता है। अच्छा कभी कोई पकड़ आ भी जाए ना, मैं जैसे कुछ लोगों के जुमले याद आ रहे हैं, खुशी के मौके पे आपे से बाहर हो गए, फिर बाद में इतनी बड़ी बीमारी आई, इतनी तकलीफ़ आई, तो क्या कहते हैं, ये नज़र लग गई है, हसद किया किसी ने हमसे। कभी शैतान उस तरफ नहीं नज़र डालने देगा जो हम अल्लाह की नाफरमानी करते हैं। और क्या ये लोग अल्लाह की पैदा की हुई किसी चीज़ को भी नहीं देखते कि इसका साया अल्लाह के हजूर सजदा करते हुए दाएं और बाएं गिरता है, सब के सब इस तरह इजहार इज्ज़ कर रहे हैं, ज़मीन और आसमानों में जिस कदर जानदार मखलूकात और जितने मलाइका हैं सब अल्लाह के आगे सर पर सजूद हैं। काबा का मंजर ज़हन में लाइए, जब सब सजदे में जाते हैं क्या फीलिंग आती है, ऐसे दायरे बनते हैं। अब इसी को बड़ा करें, फरिश्ते, मखलूकात सब अल्लाह के आगे हैं और वो हरगे सरकशी नहीं करते, मैं और आप क्यों करते हैं। हाल के इनका यखाफून रब्बहुम मिन फौकिहिम व यफ़लून मा युमरून, अपने रब से जो इनके ऊपर है डरते हैं और जो कुछ हुक्म दिया जाता है इसी के मुताबिक काम करते हैं। इतने आजीज़ है, इतने बड़े बड़े काम करने के बावजूद। अल्लाह मुझे आपको भी आजिज़ी दे दे।